आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Bye.
श्रोता मित्र, येशु प्रभुको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी साथै नमस्ते। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा अघिल्लो कार्यक्रममा हामीले हिब्रू 5:1-6 पदबाट पुजारीको परिभाषा विषय अन्तर्गत अध्ययन गरिरहेका थियौं। आज पनि हामी यही विषयलाई निरन्तर जारी राख्दै अगाडि बढ्नेछौं। आज हामी हिब्रू 5:1
पद सातदेखि लिएर चौध पदबाट अध्ययन गर्नेछौ। हेब्रू पाँच अध्यायको सात पदमा यस प्रकार लेखिएको छ, येशू आफ्नो शारीरिक जीवनमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई उहाँले बडो क्रदन र आँसु सहित प्रार्थना चढाउनुभयो, अनि आफ्नो भक्तिपूर्ण समर्पणको कारणले उहाँको प्रार्थना र नम्र निवेदन सुनियो। मित्र, शास्त्रले हामीलाई बताउँछ कि तीन समयमा येशु प्रभु रुनुभयो। म यो एउटा विचार मान्ने व्यक्ति हुँ कि त्यहाँ अरू पनि समयहरू थियो, तर रेकर्डले हामीलाई खालि तीन समयको मात्र दिन्छ कि येशु रुनुभएको। एउटा चाहिँ लाजरसको चिहानमा थियो। त्यस समयमा यद्यपि उहाँले थाहा पाउनु भएको थियो कि उहाँले लाजरसलाई जीवनमा पुनस्थापना गर्न सक्नुहुने थियो, ब्युताउन सक्नुहुने थियो, जीवित पार्न सक्नुहुने थियो, उहाँको हृदय दुई ती दिदीहरूतिर सहानुभूतिमा गयो जो अति नै धेरै शोकित थिए त्यस बेला, किनभने उहाँ तिनीहरूको निम्ति रुनु भएकोले गर्दा म जान्दछु कि जब तपाईँ र म हाम्रा प्रियजनहरूको चिहानमा उभिन्दा उहाँ कस्तो महसुस गर्नुहुन्छ। अनि अर्को समय चाहिँ उहाँ यरुसलेमको सहरको निम्ति रुनुभयो। त्यस समयमा उहाँ यरुसलेमको निम्ति रुनु भएकोले म यस कुरामा निश्चय छु कि तपाईँ र म रहेको सहर गाउँको निम्ति धेरैपल्ट उहाँ रुनुभयो, किनकि तपाईँ र मेरो सहर र गाउँहरू त्यो यरुसलेम भन्दा कम भ्रष्ट छैन। त्यसपछि तेस्रो समय उहाँ गेतस मुनिको बगैँचामा रुनुभयो। उहाँ किन त्यहाँ रुनुभयो? एक निन्दाशील दुष्ट अविश्वासी व्यक्तिले यो कथन बनाए कि उसको यो कामना थियो कि उनी त्यहाँ त्यस बेला उपस्थित भएको भए, ताकि उसले येशूलाई कुर्सीकरणद्वारा भन्दा अरू कुनै तरिकामा मार्न सक्ने थिए। मतलब उसले येशूलाई क्रुसबाट अलग राख्न चाहन्थे। बिल्कुल त्यही कुरा शैतानले पनि गर्न चाहन्थ्यो। म विश्वास गर्दछु कि शैतानले प्रभु येशूलाई गेतस मुनिको बगैँचामा मार्न प्रयास गर्यो। जब उहाँले त्यो बगैँचामा प्रार्थना गर्नुभयो, लुका बाह्र अध्यायको ४२ पदमा यो कचौरा मबाट हटाइयोस्, त्यो कचौरा वा त्यो कप मृत्यु थियो। उहाँ गेतस मुनिको बगैँचामा मर्न चाहनुहुन्नथ्यो। अनि पद सातको अन्तिम खण्डमा भनिएको छ, उहाँको भक्तिपूर्ण समर्पणको कारण। श्रोता, यदि हाम्रो प्रभु येशु ख्रिष्ट बगैँचामा त्यो कचौरा त्यो कप हटाइयोस् भनी प्रार्थनाको सुनाइ भए, किनभने उहाँ क्रुसमा मर्न चाहनुहुन्नथ्यो, तब उहाँको प्रार्थनाको सुनाइ भएन, किनभने उहाँ क्रुसमा मर्नुभयो। मेरो मित्र, उहाँको सुनाइ भयो, उहाँ गेतस मुनिको बगैँचामा मर्नु भएन। देख्नुभयो, भविष्यवाणीले यसलाई पर्याप्त रूपमा स्पष्ट पार्दछ कि उहाँ क्रुसमा मर्नु पर्ने थियो। हामीसँग भजन संग्रह २२ अध्यायमा भन्दा क्रुसीकरणको उक्तम तस्विर अरू शास्त्रमा कहीँ छैन। क्रुस वेदी थियो जुनमा परमेश्वरको पुत्रले आफ्नो रगत बहाउनुभयो, तपाईँ र मेरो पापको लागि दण्डको ज्याला चुक्ता गर्दै। लेवी १७ अध्यायको ११ पदमा लेखिएको छ, किनकि जीवधारीको प्राण त्यसको रगतमा हुन्छ, मैले रगत चाहिँ वेदीमा तिनीहरूको प्रायश्चित गर्नलाई दिएको छु। पुरानो नियममा पशु बलिहरूको रगतले पापको खाली ढाक्दियो वा छोप्दथ्यो मात्र, तर ख्रिष्टको रगत चाहिँ तपाईँको प्राणको लागि प्रायश्चित बनाउन दिइएको थियो। ख्रिष्टले आफ्नो रगत क्रुसमा बहाउनुभयो, अनि क्रुस चाहिँ वेदी थियो। उहाँले निकोदमसलाई भन्नुभयो युहान ३ १४ पदमा, जसरी मोसेले उजाड स्थानमा साँप उठाए त्यसरी नै मानिसको पुत्र उठाइनै पर्दछ। उहाँ बगैँचामा मर्न चाहनुहुन्नथ्यो। मलाई लाग्छ त्यो नै उहाँको प्रार्थना थियो जब उहाँ त्यहाँ रुँदै प्रार्थना गर्नुभयो र उहाँबाट रगतका पसिनाका थोपाहरू चुहेका थिए। हाम्रा प्रभु क्रुसमा सम्म आइपुग्नुहुँदा लगभग मृत्युको नजिकतामा निकटतामा हुनुहुन्थ्यो, र उहाँले मृत्युबाट छुटकारा पाउन प्रार्थना गर्नुभयो ताकि उहाँ क्रुसमा पुग्न सकुन्। र हामीलाई भनिएको छ उहाँको भक्तिपूर्ण समर्पणको कारणले उहाँको प्रार्थना सुनाइ भयो। अनि पद ८ र ९ मा यस प्रकार लेखेको छ, उहाँ पुत्र हुनुहुन्थ्यो तापनि आफूले भोग्नु भएको कष्टद्वारा उहाँले आज्ञा पालन गर्न सिक्नुभयो र सिद्ध तुल्याएर उहाँको आज्ञा पालन गर्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो। सिद्ध बनिकन वा सिद्ध तुल्याएर अर्को शब्दमा पूर्ण बनाइनुभयो। अनन्त मुक्ति उहाँले प्रदान गर्ने मुक्तिको प्रकार हो अनन्तकालीन मुक्ति। यदि तपाईँले यसलाई भोलि गुमाउनु भए तब मेरो मित्र त्यो अनन्तकालीन होइन, त्यो अरू कुनै प्रकारको मुक्ति हो। तर उहाँले खालि अनन्त मुक्तिको दिनुहुन्छ। भनिएको छ आज्ञा पालन गर्ने सबैको निम्ति। एक झुण्डले येशूलाई सोधे युहन्ना छ अध्यायको 28 पदमा, परमेश्वरका कामहरू गर्नको निम्ति हामी के गरौं? येशूले उत्तर दिनुभयो, जसलाई उहाँले पठाउनु भएको छ उनैमाथि तिनीहरू विश्वास गर। यही परमेश्वरको काम हो। के तपाईँ परमेश्वरको आज्ञा पालन गर्न चाहनुहुन्छ? तब ख्रिष्टको विश्वास गर्नुहोस्। त्यही नै उहाँ भनिरहनु भएको छ। अनि 10 पदमा लेखिएको छ, मल्किसेदेकको दर्जा अनुसार प्रधान पुजारीको पदमा परमेश्वरद्वारा उहाँ नियुक्त हुनुभयो। त्यसपछि हामी निम्न पदहरूमा देख्दछौ, बोधो सुनाईको जोखिम 11 पदमा लेखिएको छ, यस विषयमा हामीलाई भन्नु त धेरै छ तर बुझाउनु गाह्रो छ, किनकि तिमीहरूको सुन्ने शक्ति मन्द भएको छ, अर्थात् मन्द सुनै। पहिलो कुरा भनिएको छ, उहाँको विषयमा भन्नुपर्ने कुराहरू हामीसँग धेरै छन्। लेखक भन्छन्, मसँग अझै भन्नलाई धेरै कुरा छ। दोस्रो कुरा भन्छन्, अनि अर्थ बताउनु कठिन छ, अर्थात् बुझाउनु गाह्रो छ। किन यसको बुझाउन गाह्रो छ त, कठिन छ त? अनि तेस्रो खण्डमा लेखिएको छ, किनकि तिमीहरू सुन्नमा बोधो भएका छौ, अर्थात् तिमीहरूको सुन्ने शक्ति मन्द भएको छ। लेखक जो म विश्वास गर्दछु पाउल थिए, यसको ठिक तरिकामा बताउन सके, तर तिनीहरूले त्यसको पक्र्न सकेनन्, बुझ्न सकेनन्। के तपाईँले कहिले आफ्नो पति वा पत्नीलाई बाइबल शिक्षा सन्देशपछि भन्नुभएको छ, मलाई लाग्दैन कि पास्टरले आज त्यति असल सन्देश दियो? मित्र, म भनौँ, धेरैपल्ट समस्या बोल्ने काममा छैन, तर समस्या चाहिँ सुन्ने काममा हुन्छ। आज कानको समस्या विश्वासीहरूको ठूलो समस्या हो। मल्किसेदेकको रीति मुताबिक दर्जा बमोजिम दर्जा अनुसार ख्रिस्टको पुजारित्व कठिन विषय हो र लेखक यससँग लगातार व्यवहार गर्न गइरहेका छन्। यस विषयको बुझ्न तीखो आत्मिक ज्ञानको आवश्यक छ। यसले मानिसहरूबाट आत्मिक रूपमा होशियार वा चङ्ख र परमेश्वरको वचनको ज्ञानको र त्यसको निकटतामा हुन माग गर्दछ। हेब्रू विश्वासीहरू जुनका यहाँ सम्बोधन गरिएका छन्, तिनीहरूसँग मन्द मानसिक बौद्धिक समज होइन, तर मन्द आत्मिक समज र बौद्धिक समजका मानिसहरू थिए। तिनीहरूलाई सिकाउन कठिन थियो, किनभने तिनीहरूलाई बुझाउन कठिन थियो। तिनीहरू आज धेरै पुराना विश्वासीहरू जस्तै बच्चाहरू थिए र तिनीहरू प्रचारकहरूबाट प्रवचनको मात्र चाहन्छन्। तिनीहरू कुनै त्यस्तो कुराहरू सुन्न चाहँदैनन् जुन बुझ्नलाई कठिन हुन्छ। त्यही नै कारण कोही प्रचारक वा पास्टरले पुल्पिटको हत्या गर्दछ। तिनीहरू परमेश्वरको वचनको हत्या गर्दछन्। तिनीहरूले पूर्ण रूपमा त्यसको हत्या गर्दछन् र तिनीहरूका आफ्नो दृष्टिकोण वा विचारबाट केही कुराले त्यसको प्रतिस्थापन गर्दछ। अनि मण्डलीमा विश्वासीहरू त्यस किसिमको बच्चाको कुरा मात्र मन पराउँछन्। लेखिएको छ, यस विषयमा हामीलाई भन्नु त धेरै छ तर बुझाउनु गाह्रो छ, किनकि तिमीहरूको सुन्न शक्ति मन्द भएको छ। अनि 12 पदमा भन्छन्, किनकि यतिको समयसम्म त तिमीहरू शिक्षक भइसक्नु पर्ने थियो, तर अझै पनि तिमीहरूलाई कसैले परमेश्वरका वचनको आधारभूत शिक्षाहरू सिकाउनु परेको छ। तिमीहरूलाई खदिलो भोजन होइन तर दूध चाहिन्छ। आज यस्तै नै धेरै मण्डलीका विश्वासीहरूको जीवनमा हामी पाउँदछौ। कतिजना त धेरै समयदेखि मण्डलीमा जोडिएका छन्, तर तिनीहरू अझै आत्मिक रूपमा बालकै छन्। तिनीहरू अहिलेसम्म शिक्षकहरू बनिसक्नु पर्ने थियो, तिनीहरू परिपक्व विश्वासीहरू बनिसक्नु पर्ने थियो, तर तिनीहरूलाई अझै प्राथमिक कुराहरू पनि थाहा छैन। तिनीहरू अझै साना बच्चाहरू जस्तै छन्, जसलाई कसैको आवश्यक छ तिनीहरूलाई फकाउन फुलाउन ललिपप दिन। उदाहरणको निम्ति एक आइतबारको दिन बिहानको आराधना सेवापछि एकजना मण्डलीका सदस्य मसँग कुरा गर्न छोडे। कारण चाहिँ मैले एकजना सदस्यसँग हात मिलाइरहेको थिएँ जो त्यहाँबाट आफ्नो घरतिर लागिरहेका थिए। उसले मलाई भने, प्रचारक, तपाईँ मसँग रिसाउनु भएको छ। मैले भने, अह, रिसाएको छैन, किन रिसाउनु र? मैले सोधे, किन तपाईँले त्यसो भन्नुभयो? अँ, तपाईँले मलाई हिजो बाटोमा अनदेखी गर्नुभयो, तपाईँ मसँग बोल्नु भएन। मित्र, त्यो बच्चाको कुरा हो, मैले त्यस मानिसले देखेको थिइनँ र त्यस प्रकारले कुरा गर्नु बिल्कुल मूर्ख कुरा हो। हिब्रू विश्वासीहरूलाई यहाँ लेखक भन्छन्, तिमीहरू यस्ता भएका छौ जसलाई खदिलो खाने कुरा होइन तर दुधै चाहिन्छ। अहिलेसम्म तिमीहरू उमेर पुगेका होइनौ, तिमीहरू पूर्ण हुर्किसकेका छैनौ, तिमीहरू परिपक्वतामा पुगिसकेका छैनौ। अहिले बच्चाले खदिलो भोजन खान सक्दैन, तर परिपक्व मानिसले मात्र त्यो खदिलो खान सक्छ। म यस कुराको स्वीकार गर्नै पर्छ कि धेरै विश्वासीहरू आज बसेर पुल्पिटबाट बच्चाको कुरा सुन्छन् र त्यस्तो कुरा मात्र सुन्न मन पराउँछन्। दयनीय कुरा। अनि 13 पदमा लेखिएको छ, दूध मात्र खाएर बाँच्ने मानिस चाहिँ धार्मिकताको वचनमा निपुण हुँदैन, किनकि त्यो बालक नै हुन्छ, उसले परमेश्वरको वचनको जान्दैन वा थाहा पाउँदैन। मित्र, म तपाईँहरूको खुट्टामा कुल्चन चाहन्न, तर म तपाईँहरूको निम्ति मदत गर्न मन पराउँछु। तपाईँ परमेश्वरको वचन सिवाय अरू कुनै कुराद्वारा बढ्न सक्नुहुन्न। मलाई यो कुराको कुनै वास्ता छैन कि तपाईँ कुन मण्डलीमा कति धेरै क्रियाशील सक्रिय हुनुहुन्छ। तपाईँ एक मण्डलीको पदाधिकारी हुन सक्नुहुन्छ, तपाईँ मण्डलीको समितिमा सदस्य हुन सक्नुहुन्छ, तपाईँ प्रमुख अगुवा वा डिकन हुन सक्नुहुन्छ। मलाई फिक्री छैन यो कुरामा, म वास्ता गर्दिन कि तपाईँ चाहे जुनसुकै किन नहुनुहोस्। यदि तपाईँले परमेश्वरको वचन अध्ययन गरिरहनु भएको छैन भने र यदि तपाईँ जान्नुहुन्न कि यसलाई कसरी चलाउनु, तपाईँ सानो बालक समान हुनुहुन्छ। मित्र, मण्डलीमा पदाधिकारीहरूको स्थान ओगट्न दयनीय कुरा हो। यदि तपाईँ खालि सानो आत्मिक बालक मात्र हुनुभयो, तपाईँ बढ्नुपर्छ, वृद्धि हुनुपर्छ। यो दयनीय कुरा हो कि मण्डलीमा त्यस्ता सदस्यहरू छन् जो सालौं वर्ष पहिले उद्धार पाएका छन् र तिनीहरू अझै आत्मिक बच्चा छन्। तिनीहरूसँग दिन सक्ने, सहायता गर्न सक्ने कुनै कुरै छैन सिवाय बच्चाको कुरा। अनि 14 पदमा लेखिएको छ, खदिलो भोजन त परिपक्व मानिसहरूका निम्ति हो, यिनीहरूको मानसिक शक्ति निरन्तर अभ्यासद्वारा असल र खराब छुट्याउन सक्ने भएको हुन्छ। 1 कोरिन्थी 3:1-2 पाउल भन्छन्, हे भाइहरू हो, आत्मिक मानिसहरूसँग बोले झैं मैले तिमीहरूसँग बोल्न सकिन, तर शारीरिकहरूसँग अर्थात ख्रिष्टमा दुधे बालकहरूसँग झैं तिनीहरूसँग बोले झैं गरी बोले। मैले तिमीहरूलाई दूध खुवाए, खदिलो खानेकुरा होइन, किनकि यस समयसम्म तिमीहरूले यसलाई खानै सकेनौ, न त अहिले नै सक्दछौ। अनि 1 पत्रुस 2:1-2 पत्रुस भन्छन्, यसै कारण सबै वैर भाव, सबै छल कपट, डाहा र सबै प्रकारका निन्दालाई अफाल, फ्याँक र नयाँ जन्मेका बालकहरू झैं वचनको विशुद्ध दूतको तिर्सना गर र यसद्वारा तिमीहरू बढ्दै जाऊ। परमेश्वरले आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रिय
श्रोता, अहिले भर्खरै तपाईले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 98470356। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।
Sunday was the name.